तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश।
नमस्कार। कार्यक्रम देश परदेशमा सञ्जिता देवकोटा र मिलन तिमिल सिन्हा तपाईंलाई स्वागत गर्दछौ। वैदेशिक रोजगारीका विभिन्न पाटामा संवाद गर्ने कार्यक्रम देश परदेश हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने काम, कमाई र कामका लागि चाहिने सिपका साथै वैदेशिक रोजगारी र रोजगारीका विविध पाटा कार्यक्रम देश परदेशका मुख्य विषय हुन्। रोजगारीको सिलसिलामा पर्याउने सुख दुःख, काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार संस्कृति, चालचलन, नीति नियम र काम गर्दा तपाईँले भोगेका सुख दुःखका अनुभव पनि यो कार्यक्रममा समावेश हुन्छन्।
खाड़ीका देश मलेसियामा घरेलु काममा महिला श्रमिक पठाउन सरकारले प्रतिबन्ध लगाएको 6 वर्ष हुन लाग्यो, तर प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज निरन्तर उठिरहेको छ। सरकारले वैधानिक बाटो त बन्द गर्यो, तर घरेलु काम गर्न नेपाली महिला जोखिम मोलेर अनेक गैर कानूनी बाटा प्रयोग गरी खाड़ीका देश पुगिरहेकै छन्। प्रतिबन्ध लगाएको 6 वर्षसम्म यो प्रक्रिया नरोकिएपछि सरकारी अधिकृतहरू पनि प्रतिबन्ध समाधान होइन भन्ने निचोडमा पुगेका छन्। यही बीचमा सरकारले विभिन्न बाटो हुँदै श्रम स्वीकृति नलिई खाड़ीका देशमा गएर घरेलु काम गरिरहेकाहरू भने स्वदेश फर्किएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिसकेको छ, तर नयाँ जान खोज्नेहरूलाई भने सुरक्षाको प्रत्याभूति सहित पठाउने काम चाहिँ गर्न सकेको छैन। यता वैदेशिक रोजगारीमा ठगी बढेपछि वैदेशिक रोजगार विभागले पनि ठगी नियन्त्रणका लागि छुट्टै टीम बनाएर काम थालेको छ। आजको देश परदेशमा हामी यिनै विविध विषयमा कुराकानी गर्छौं।
आज हामीसित छन्
अवैधानिक बाटो हुँदै घरेलु काममा गएका श्रमिकलाई नेपाल आएर फर्कन चाहेमा श्रम स्वीकृति दिने तर वैधानिक बाटो नखोल्ने सरकारी नीतिबारे आप्रवासी महिला कामदारको अधिकारका लागि काम गरिरहेका अधिकार कर्मीहरूको भनाई
भारतको बाटोबाट जाने अवस्था होइन कि नेपालकै विमानस्थलबाट जाने व्यवस्था बनाइदियो भने चाहिँ पक्कै पनि यो के हो त सरकारले बन्देज लाउनु पनि पर्दैन, यो बन्द गराउनु पर्दैन, दिदी बहिनीले पनि धेरै सेवा सुविधा पाउनु पनि सक्छ।
खाडी र मलेसियामा घरेलु कामदारका रूपमा जान चाहनेहरूलाई सुरक्षित रूपमा पठाउन सरकारले के गर्दैछ त भन्ने प्रश्नको जवाफ दिँदै हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेल।
सेवा साथका सुरक्षा कुराहरू, उहाँहरूलाई उद्धार गर्ने कुराहरू, बेसिक स्यालेरीका कुराहरू, जुन बिमाको कुरा छ, सामाजिक सुरक्षामा हामीले आबद्ध गर्ने कुराहरू छ, यी कुराहरूबाट वञ्चित भएकोले गर्दाखेरि यसलाई वैधानिक रूपमा थप व्यवस्थित बनाएर पठाउनुपर्छ भन्ने नेपाल सरकारको सोचाइ हो।
अनि वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि विभागले गठन गरेको टीम र यसले गर्ने काम बारे वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनवारबाट जानकारी पनि।
आएका गुनासो उजुरी र ठगीका घटनाहरू छन् भनेदेखि त्यसलाई तत्कालै रिस्पोन्स गरौं र समस्या समाधान पनि गर्नुपर्छ भन्ने हिसाबले यो आरओटीको गठन भएको हो।
तर कार्यक्रम शुरू गरौं हप्ताभरिका गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी दिपा तिमल सिन्हा।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार गएको जेठमा वैशाखको तुलनामा 17,344 भन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। जेठ महिनामा पुनः श्रम स्वीकृति सहित 62,349 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। तर गएको वैशाखमा वैदेशिक रोजगारीमा जानेहरू जेठको तुलनामा कम थिए। वैशाखमा 45,005 जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका विभागले जनाएको छ। जेठमा वैदेशिक रोजगारीमा जाने मध्ये सबैभन्दा धेरैले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। कतार जान 811 महिला सहित 15,056 जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ। यस्तै जेठ महिनामै कतारपछि साउदी, यूएई र मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या धेरै छ। साउदीका लागि 12,701, यूएईका लागि 11,167 र मलेसियाका लागि 1,649 जनाले अन्तिम श्रम स्वीकृति लिएका विभागले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजत पत्र प्राप्त संस्था मिलेनियम म्यान पावर कन्सल्टेन्सी प्रालीले इजाजत पत्र खारेजीको माग गरेको छ। कम्पनीले इजाजत पत्र खारेजीको माग गरेसँगै त्यो कम्पनीसँग लेनदेन भएको भए सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। धरोटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुकुवा गरी पाउँ भनी निवेदन दिएकाले यदि कसैलाई यसले असर पर्ने भए सूचना प्रकाशित भएको 35 दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरिएको हो। माग बमोजिम खारेज गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुका भइसकेपछि कसैले पनि कम्पनी उपर हक दावी गर्न नमिल्ने विभागले जनाएको छ। गएको जेठ 2 गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैर हवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप 2 विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन्। नियमित उडान भर्नका लागि एयर अरेबिया र यूएईको फ्लाई दुवै कम्पनीले प्रक्रिया अघि बढ़ाएका नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ। यी दुवै संयुक्त अरब इमिरेट्स यूएईका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन्। क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो 2 हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँदै प्रक्रिया थालेको छ। उहाँका अनुसार भैरहवा विमानस्थलबाट श्रम गन्तव्य देश जान चाहने यात्रुको चाप उच्च छ। त्यही कारण अन्य विदेशी वायु सेवा कम्पनीहरूले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रूचि देखाएका छन्। त्यसै गरी 1 महिना अघि विमानस्थल उद्घाटनसँगै हप्ताको 3 दिन नियमित उडान शुरू गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा 7 उडान शुरू गर्ने तयारी गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिनुभयो।
सुन्नुभयो हप्ताभरिका रोजगार गतिविधि। अब कार्यक्रमको मुख्य विषय शुरू गरौं। सरकारले करिब 6 वर्ष अघि मलेसिया र खाड़ीका देशमा घरेलु काममा महिला श्रमिक पठाउन प्रतिबन्ध लगायो। तर अहिले पनि करिब 4,00,000 महिला घरेलु कामदारका रूपमा काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ। यसरी काम गर्न जाने मध्ये 90% अवैधानिक बाटोबाट गएका छन्। सरकारको जानकारी बिनै एजेन्ट र बिचौलियाको भरमा खाड़ीका देशमा घरेलु काम गर्न पुग्नेहरूले विभिन्न शास्ति भोगिरहेका छन्। उनीहरूमाथि हिंसा र दुर्व्यवहार भएको विभिन्न अध्ययनहरूले देखाएको छ। समस्यामा परेकाहरूको उद्धारमा समेत कठिनाई छ। कतिपय समयमा त खाड़ीका देशमा घरेलु श्रमिकका रूपमा काम गरिरहेका महिलाहरू हिंसामा पर्दा त्यहाँ रहेको नेपाली दूतावासले समेत उद्धार गर्न सक्दैन। त्यसैले पनि कानूनी बाटो बन्द गर्नु नै समस्याको समाधान होइन भन्दै आप्रवासी महिला श्रमिकको हक अधिकारका लागि काम गरिरहेकाहरूले पटक पटक आवाज उठाइरहेका छन्। अवैधानिक बाटो हुँदै खाड़ी र मलेसिया जस्ता देशमा घरेलु काममा जाँदा निम्तिएको जोखिम र समाधानको बाटो बारे सुनौ साथी वेदानन्द जोशीले तयार पारेको यो सामग्री।
सरकारले यो रोक लगाएको त आजभन्दा आज 20 वर्ष भन्दा बढी भइसक्यो रोक लगाउनु थालेको। तर अहिलेसम्म रोक मतलब रोक लगाउँदाखेरि मान्छे के अरे महिलाहरू घरेलु कामदारमा नगएको अवस्था छ कुनै दिन भन्नु त? अहिले हेरौँ भने सरकारले 2012 नै रोक लगाइरहेछ। 2017 झन् पुरै घरेलु कामदारलाई रोक लगाइरहेछ। यो 5-7 वर्षमा कहीँ रोकिएको छ भन्नु त? त्यो दिदीबहिनी जो चाहिँ अहिले घरेलु कामदारमा चाहिँ अवैधानिक तरिकाले गइराख्नु भएको छ उहाँहरू चाहिँ एक घरेलु हिंसामा परेको दिदीबहिनीहरू, यो नर्क भन्दा त्यही नर्क जाति भनेर हिँड्ने दिदीबहिनीहरू र उनीहरूलाई चाहिँ दलालहरूले चाहिँ लडाइँ फकाइ गरेर चाहिँ अवैधानिक तरिकाले भारतको हाम्रो मतलब खुला सिमानाबाट चाहिँ पुर्याएको छ। र अवैधानिक तरिकाले जाने बित्तिकै उनीहरू के हो त उनीहरूले तालिम पनि पाउँदैन, होइन अहिमिश्वरकरण तालिम पनि पाउँदैन र इनकेस त्यहाँ कुनै हाल्छ त्यहाँ पुगे खण्डमा पनि तिमीहरू अवैधानिक हो भनेर उनीहरूको मालिकहरूले पनि एम्प्लोयरहरूले रोजगारदाताले पनि उनीहरूलाई राम्रो व्यवहार नगरेको पाइन्छ भनेको बेलामा तलब पाउँदैन, होइन उनीहरूलाई समस्या पर्दाखेरि एम्बेसीमा फोन गर्दाखेरि अवैधानिक तरिकाले गएकोले गर्दा एम्बेसीले पनि उनीहरूलाई रेस्पोन्स नगरेको अवस्था र इनकेस उनीहरू केही कतिङ्गाले उनीहरूको त्यहाँ मृत्यु भएको खण्डमा पनि उनीहरूलाई कुनै पनि सरकारले दिएको सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था र यदि उनीहरू फर्केर देशमै फर्केर आउँदाखेरि पनि सरकारले दिएको कुनै कुनै अब यहाँ कतिवटा इनिसिएसन सरकारले चाहिँ लागू गरिरहेछ तालिमहरूको कुराहरू आइरहेछ होइन त्यसरी मतलब आर्थिक सशक्तिकरणको तालिमहरू आएको छ त्यस्तो कुरामा पनि उनीहरू वञ्चित भइरहेका छन् कि त्यस कारणले गर्दाखेरि चाहिँ उनीहरू अवैधानिक तरिकाले जाने पनि सरकारले नै प्रमोट गरेको देखिन्छ र अवैधानिक तरिकाले गयो भन्ने बित्तिकै उहाँहरूले न त यहाँबाट जाँदा उनीहरूले सुखसँग जान पाएको छ न त उहाँ पुगेपछि पनि उनीहरूले समस्यामा पर्दाखेरि उनीहरूलाई कसरी के अरे रेस्क्यु गर्ने उहाँ बाटोमा चाहिँ उनीहरूलाई सुविधा भएको छ होइन र इनकेस उनीहरूको मृत्यु भएको खण्डमा पनि उनीहरूले सरकारले सरकारबाट पाउने सेवा सुविधाबाट पनि उनीहरू वञ्चित हुनु परेको छ त्यसकारण यो अवैधानिक तरिकाले जाँदाखेरि चाहिँ उनीहरू सबै किसिमबाट यो माइग्रेसन साइकलमा नै उनीहरू चाहिँ के भयो त समस्यामा परेको अवस्था हुन्छ र उहाँको मालिकहरूले पनि उनीहरू चाहिँ अब अवैधानिक तरिकाले आएको भन्ने बित्तिकै उनीहरूले पनि त्यसको फाइदा लिइरहेको हुन्छन् कि
उहाँ हुनुहुन्थ्यो आप्रवासी महिला कामदार समूह आमकास नेपालकी निर्देशक विजया राई श्रेष्ठ सरकारले घरेलु काममा महिलालाई पठाउन वैधानिक बाटो बन्द गरिदिँदा निम्तिएको अर्को समस्या बताउँदै संसदीय समितिले रोक्नु नै समस्याको समाधान ठानेर प्रतिबन्ध लगाउन निर्देशन दिए पनि त्यसको फाइदा एजेन्ट र बिचौलियाले उठाइरहेका छन् खुला सिमानाको सदुपयोग गर्दै भारत लगायत तेस्रो देश हुँदैछन् जोखिमपूर्ण तरिकाले गैर कानूनी बाटोबाट महिलाहरूलाई खाँडीका देशमा पठाउने क्रम नरोकिएको भन्दै रोक लगाउनको साटो समस्याको जरा पहिल्याएर समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ
होइन अब ढोका बन्द गरी झ्यालबाट हाम फाल्नु थालेको छन् त्यसले गर्दा सरकारले बन्दै चलाउनुको सट्टामा चाहिँ कुन कुन देशमा चाहिँ हाम्रो घरेलु कामदारहरू नपढेकै छ भने पनि होइन उनीहरूलाई खाना पकाउनु त आउँछ नि घरमा घरमा चुल्हा चौका गर्न आउँछ पुस्नु आउँछ बच्चा हेर्नु आउँछ नि त त्यो त होइन महिलाले गर्ने काम नै हो होइन त्यसले गर्दा सरकारले बन्दै चलाउनुको सट्टामा उनीहरूलाई सिपको सिप सिकाएर कुन कामको लागि जाँदैछ त्यो सिप सिकाएर भाषा कुन देश जाँदैछ त्यो भाषामा ध्यान दिएर भाषा सिकाएर त्यो देशको सरकारसँग चाहिँ एमओयूहरू गरेर होइन उनीहरूलाई सही बाटोबाट भारतको बाटोबाट जाने अवस्था होइन कि नेपालकै विमानस्थलबाट जाने व्यवस्था बनाइदियो भने चाहिँ पक्कै पनि यो यो के हो त सरकारले बन्देज लाउनु पनि पर्दैन यो बन्द गराउनु पर्दैन दिदी बहिनीले पनि धेरै सेवा सुविधा पाउनु पनि सक्छ इजरायल जानेहरूलाई चाहिँ उनीहरूलाई भाषा नसिकन इजरायलको सरकारले लिन्छ लिँदैन हाम्रो सरकारले पनि इजरायल जानेहरूलाई भाषा नसिकन तालिम नलिकन जा पठाउँदैनन् त्यस्तै गरेर खाडी मुलुकमा पनि भाषा नसिकन सिप नसिकन नपठाइ व्यवस्था गर्नु परेन सरकारले त्यो व्यवस्था गर्नु पऱ्यो नि त्यो व्यवस्था गरेपछि त खाडी मुलुक मलेसिया जहाँसुकै होस् न हाम्रो दिदीबहिनीहरू त हाम्रो नेपालकै बाटोबाट जान्छन् होइन र दलालहरूलाई पनि सरकारले कडा मोनिटर गर्नु पऱ्यो कि म्यान पावर एजेन्सीहरू नै हामी चाहिँ एकदम म्यान पावर एजेन्सी हो हामीले चाहिँ महिलालाई पठाउँदै पठाउँदैन भन्छ तर इन्डाइरेक्ट सरकारले त्यही म्यान पावर एजेन्सीले महिलाहरूलाई घरेलु काममा पठाइरहेको छन् कि जस्तै गरी यही सेटिङ सिस्टममा अहिले सरकारले यो बन्देजलाई 2017 हो नि त तर 17 पछि पनि नेपालकै बोर्डबाट गएको दिदीबहिनी कति छन् त यहाँबाट पठाउँछन् चाहिँ कम्पनीमा भनेर पठायो उहाँ गएपछि घरेलु काममा काम लगायो भनेपछि अवैध होइन त सरकारले के त मोनिटर गरेको यस्तो म्यान पावर एजेन्सीलाई त्यो कुरा चाहिँ हुनु पऱ्यो कि अनि मात्रै यो बन्दे सरकारले नलाउँदा पनि सरकारको टाउकोमा त्यो दुखाइ त्यो समस्या हुँदैन कि त्यसले गर्दाखेरि चाहिँ यो कुरामा सरकारले ध्यान दियो भने सिपको तालिम भाषाको तालिम होइन देशसँग एमओयू गरेर उनीहरूलाई चाहिँ के अरे अभिमुखीकरण तालिम दिएर पठाउने होइन म्यान पावरलाई राम्रो मोनिटरिङ गर्ने सिपहरू सिकाएर त्यसो गर्यो भने चाहिँ बल्ल सायद यो बन्देज लगाउनु पनि पर्दैन बन्देजको समस्याको समाधान पनि हुन्छ
गैर कानूनी बाटो हुँदै खाडीका देश जहाँ महिला अधिकारको कुरा समेत गरिँदैन त्यस्ता देशमा घरेलु काममा पुग्दाका जोखिम एउटा मात्र छैनन् ज्यानकै जोखिम हुन सक्छ भने वर्षौं वर्ष पनि बन्धक बनाएर बधुवा मजदूरका रूपमा महिलाहरूलाई काम लगाएको पनि थुप्रै उदाहरण छन् यस्ता समस्या बढेपछि महिला अधिकार कर्मीहरूले पटक पटक सरकारको यो निर्णय सही नभएको भन्दै आवाज उठाइरहेका छन् महिला विदेश जानसाथ यौन हिंसामा पर्छन् भनेर बाटो नै बन्द गर्दा छन् थप समस्या निम्तिएको बताउनुहुन्छ पौरखी नेपालकी संस्थापक मन्जु गुरुङ पनि
राज्यले नागरिकलाई समान व्यवहार गर्नुपर्दछ अनि यो सन्दर्भमा चाहिँ अब रोजगार गर्न पाउने अधिकार महिलाको पनि हो र पुरुषको पनि हो र एउटा नागरिकले एउटा महिलाले रोजगार गर्न पाउने पेसाब चयन गर्न पाउने उसको चाहिँ नैसर्गिक अधिकार हो एउटा पाटो त्यो छ भने अनि हाम्रो सैद्धान्तिक रूपले चाहिँ जब जब महिलाको वैदेशिक रोजगारको कुरा गर्छौँ राज्यले चाहिँ जहिले पनि यो वेलफेयर बेस्ड अप्रोच र प्रोटेक्सनिस्ट अप्रोचबाट संरचनात्मक सोचबाट मात्रै अनि महिलाको हिँडुल अथवा गतिशीलता भन्ना साथ महिला चाहिँ यौनिकतासँग जोडेर महिला भनेको चाहिँ महिला वैदेशिक रोजगारमा जान साथ यौन हिंसामा पर्छन् भन्ने किसिमको सोचबाट गाइडेड भएको कारणले गर्दाखेरि यस्तो किसिमको विभेदपूर्ण कामहरू भइरहेको छ।
जानै बन्द गर्नुभन्दा पनि जानुभन्दा पहिले महिला कामदारलाई जाने ठाउँ तथा कामको बारेमा राम्रोसँग सिकाउने, गन्तव्य देशसँग घरेलु काममा जाने महिलाहरूको हक अधिकार सुनिश्चित हुने गरी श्रम सम्झौता गर्नुपर्ने र गन्तव्य देशमा रहेका नियोगको पनि स्तरोन्नति गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
जानु पाउनुपर्छ, तर जानुभन्दा पहिला चाहिँ केही सुरक्षाका संयन्त्रहरू चाहिँ स्थापित गरेर उनीहरूलाई जानुभन्दा पहिला चाहिँ उनीहरूको सुरक्षाको प्रत्याबोध हुने किसिमसँग पठाउने वातावरण सृजना गर्नुपर्छ। जस्तै अब हाम्रो गन्तव्य मुलुकमा भएका नियोगहरूलाई चुस्त दुरुस्त गरेर महिला कामदार मैत्री बनाउने र उनीहरूलाई चाहिँ अन्य मुलुकहरूका कामदारहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाएर अप्ठ्यारो परिस्थितिमा पर्यो भने तुरुन्तै तत्कालै हाम्रो आफ्नो के अरे आफ्नो मिसनहरूले आफ्नो कूटनीतिक नियोगहरूले चाहिँ उनीहरूलाई सहयोग गर्न सक्ने वातावरण सृजना गर्ने र कतिपय मुलुक गन्तव्य मुलुकहरूमा चाहिँ हाम्रो मिसनहरू अझै पनि छैन, मिसनहरू नभएको ठाउँमा चाहिँ मिसनहरूको स्थापना गर्ने र जानुभन्दा पहिला चाहिँ समग्र वैदेशिक रोजगारको चक्रमा नै परिवार व्यवस्थापनको कुरा, आर्थिक साक्षरताको कुराहरू, अनि मनोसामाजिक परामर्शको कुराहरू, अनि भाषा संस्कृति धर्म सम्पूर्ण कुराको बारेमा जानकार बनाएर आर्थिक साक्षरता अथवा वित्तीय साक्षरताको कुराहरू समग्र कुराहरू चाहिँ उनीहरूलाई त्यो कुराहरूमा पनि व्यवस्थापन गरेर पठाउने वातावरण चाहिँ सृजना गर्नुपर्दछ।
कानुनी प्रावधानलाई बलियो बनाएर कामदारलाई पठाएमा उनीहरूको सुरक्षा चुनौती कम हुन्छ। अन्तर्राष्ट्रिय महिला श्रम कानूनलाई अंगीकार गरेर अघि बढे मात्रै पनि खाँडीका देशमा घरेलु काममा जाने महिला श्रमिकले भोग्नु परेको समस्या समाधान हुने बताउनुहुन्छ फेरि आमकास नेपालकी निर्देशक विजया राई श्रेष्ठ।
अहिले घरेलु कामदारमा जानेहरूको लागि उनीहरूलाई प्रोटेक्ट गर्नुको लागि उनीहरूलाई उनीहरूको सुरक्षाको लागि चाहिँ सरकारले चाहिँ यो के अरे अन्तर्राष्ट्रिय संगठनले ल्याएको आयलो सन्धि छ नि 189 त्यसलाई पारित गर्नै पर्छ सरकारले, र 190 पनि अहिले 190 पनि ल्याएको छ, त्यो चाहिँ वर्कप्लेस ह्यारेसमेन्टको त्यो दुईवटा 189 र 190लाई चाहिँ पारित गर्यो भने चाहिँ सरकारले कमसेकम हामीले त्यो देशको सरकारलाई जहाँ चाहिँ हाम्रो घरेलु कामदार एकदमै म्याक्सिमम गइरहेछ त्यो देशको सरकारलाई पनि हामीले चाहिँ प्रेसर दिन सकिन्छ कि यो आयलो महासन्धिलाई चाहिँ पारित गर्नु पऱ्यो भनेर। त्यस कारण मेरो चाहिँ एउटा चाहिँ यो नम्बर वानमा के अरे यो बन्द यो ब्यान जति पनि छ यो प्रतिबन्धहरू सबै फुका गर्नु पऱ्यो होइन, यो के अरे कुनै रिजर्भेसन नराखिकन फुका गर्नु पऱ्यो। अर्को आयलो कन्भेन्सन 189 र 190 चाहिँ सरकारले
घरेलु काममा खाडी र मलेसिया जाने वैधानिक बाटो बन्द गर्दा निम्तिएको विविध समस्या र समाधान के हुन्छ भन्ने बारे सुन्नुभयो आप्रवासी महिला कामदारको हकितका लागि काम गरिरहेका अधिकार कर्मीहरूको भनाई समेटिएको सामग्री। संसदको श्रम तथा उपभोक्ता हित समितिले 2073 चैत 20 गते खाडीका देशमा घरेलु काममा महिला श्रमिकहरू असुरक्षित भएको भन्दै पठाउन प्रतिबन्ध लगाउन निर्देशन दिएपछि सरकारले नेपाली महिलालाई घरेलु काममा पठाउन बन्द गरेको थियो। सरकारको यो निर्णयले त्यसअघि श्रम स्वीकृति लिएरै गएका घरेलु श्रमिक पनि नेपाल फर्केपछि पुनः श्रम स्वीकृति नपाउने अवस्था बन्यो। तर अहिले जुनसुकै माध्यम र भिसामा र घरेलु काम गरिरहेको भए पनि उनीहरूले नेपाल फर्केर श्रम स्वीकृति लिई फेरि त्यही काममा जान पाउने व्यवस्था भने भएको छ।
सरकारले घरेलु काममा महिला श्रमिक पठाउन प्रतिबन्ध लगाएको 6 वर्ष पुग्ने लाग्दा सरकारी अधिकारीहरू पनि प्रतिबन्ध मात्रै समस्याको समाधान होइन भन्ने निष्कर्षमा पुगेका छन्। श्रम मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारहरूसँग राय लिन थालेको छ भने अर्कोतर्फ घरेलु काममा जाने महिलाको सुरक्षाको प्रत्याभूति हुने गरी प्रतिबन्ध खुलाउन सरकारले अध्ययन पनि गरिरहेको छ। तर खाडीका देशका आफ्नै नियम र कानून छन् जसका कारण घरेलु महिला श्रमिकको हक अधिकार र सुरक्षाको प्रत्याभूति गर्न सोचे जति सजिलो छैन। यो सन्दर्भमा घरेलु महिला कामदारको समस्या समाधान गर्न र प्रतिबन्ध फुकाउने बारे सरकारले के सोचिरहेको छ त सुनौ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलसँग गरिएको कुराकानी।
नेपाल र भारत बीच जुन खुला सिमाना छ, खुला सिमानाको कारणले गर्दाखेरि नेपालबाट वैदेशिक रोजगारमा घरेलु महिला कामदार जुन अहिले बन्द भएको छ, विभिन्न बाटोबाट विभिन्न रुटहरूबाट चाहिँ मानव तस्करी वा अन्य हिसाबले जाने गरेको छ होइन। त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारले यसलाई थप व्यवस्थित गर्नुपर्छ भनेर कन्सल्टेसनको चरणमा छ अहिले। पछिल्लो समय त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अध्ययन गर्दाखेरि जो अहिले गएर विभिन्न भिसामा विभिन्न बाटोबाट गएर काम गरिरहनु भएको छ उहाँहरूले पुनः श्रम स्वीकृति नपाउँदाखेरि देशमा फर्किन नपाउने अवस्था रहेकोले गर्दाखेरि उहाँहरूलाई पुनः श्रम स्वीकृति दिएको।
तर चाहिँ घरेलु काममा वैदेशिक रोजगारीमा जाने महिलाहरूको वैधानिक बाटो रोक्दा पनि उनीहरू रोकिएका छैनन्, यसमा सरकार त जानकार छ नै, यसले जोखिम बढाएको भन्ने कुरा पनि सरकारलाई थाहा नै छ। अधिकार कर्मीहरूले पनि यसरी घरेलु कामदारहरूलाई रोक्नु हुँदैन, यसको रोक्नु नै समस्याको समाधान होइन भनेर आवाज उठाइरहेका छन्। तर पनि घरेलु कामदारलाई सुरक्षित रूपमा पठाउने भनेर केही तयारी गरेको देखिँदैन। खास कुरा के हो, सरकारले के यो विषयमा केही गृह कार्य गरिरहेको छ कि के छ?
यस्तो हाम्रो घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका छ 2072, त्यसमा पछि विभिन्न खाडी मुलुकहरूमा भएको दुःख पाएका कथाहरू तीबाट चाहिँ ऊ गरेर संसदीय समितिले यसलाई तत्काल रोक्नु भनेर आदेश दियो। त्यस पछाडि नेपाल सरकारबाट खाडी मुलुकमा घरेलु कामदार पठाउने काम रोकियो। अहिले पनि युरोपियन मुलुकहरू जोर्डन लगायत जति पछिल्लो मुलुकहरूमा गइरहेका छन् होइन, तर खाडी मुलुक जुन हाम्रो रोजगारीको मेन हब हो त्यहाँ चाहिँ हामीले रोके पनि विभिन्न रुटबाट भारतीय बाटो प्रयोग गरेर गइरहेको अवस्थामा नेपाल सरकारले यसलाई यतिकै छोड्नु हुँदैन, यसलाई कसरी व्यवस्थित सुरक्षित मर्यादित बनाउन सकिन्छ त्यो काम गरेर यसलाई थप व्यवस्थित गर्नुपर्छ भनेर काम सुरु गरेको हो। तर कस्तो हुन्छ भने जस्तै एउटा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मात्रै चाहेर हुँदैन, यो चाहिँ एउटा क्रस कटिङ इस्यु हो, यसका स्टेक होल्डरहरू थुप्रै हुन्छन्, जस्तै परराष्ट्र मन्त्रालय हुन्छ, कानुन मन्त्रालय हुन्छ, त्यस पछाडि विभिन्न अघि यहाँले भनिहाल्नुभयो यस क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरू हुन्छन्, यी सबैको राय बुझेर एउटा हामीले राष्ट्रिय रूपमा नेसनल कन्सेन्सस पोलिटिकल लेभलमा पनि हुनसक्छ होइन, कन्सेन्सस बिल्डअप गरेर ल ठिक छ यो सेवा शर्तमा हामीले सेवा सुरक्षाका कुराहरू गरेर घरेलु कामदार पठाउन उपयुक्त हुन्छ भन्ने एउटा कङ्क्रिट डिसिजन भए पछाडि अनि पठाउन उपयुक्त हुन्छ भनेर अहिले हामीले सुरु गरेको काम थियो।
भनेपछि अहिले नै अब चाँडै पठाउने तयारी चाहिँ छैन, अध्ययनकै क्रममा छ, कसरी पठायो भने हुन्छ भन्ने किसिमको बहसमै छ, मन्त्रालय छलफलमै छ।
हो, यो एकदम क्रिटिकल गन इस्यु भएकोले गर्दाखेरि हतारमा निर्णय गर्ने कुरा भएन, फेरि पहिले एकपटक रोकिएको विषय पनि भयो होइन, त्यस कारणले गर्दाखेरि अब स्टेक होल्डरहरूसँग हामीले कन्सल्टेसन गऱ्यौँ, मन्त्रालय यसलाई व्यवस्थित बनाएर पठाउनुपर्छ, त्यतिकै झन् गैर आधिकारिक बाटोबाट जाँदाखेरि उहाँहरूको सेवा स्वास्थ्यका सुरक्षा कुराहरू, उहाँहरूलाई उद्धार गर्ने कुराहरू, बेसिक स्यालेरीका कुराहरू, जुन बिमाको कुरा छ, सामाजिक सुरक्षामा हामीले आबद्ध गर्ने कुराहरू छ, यी कुराहरूबाट वञ्चित भएकोले गर्दाखेरि यसलाई वैधानिक रूपमा थप व्यवस्थित बनाएर पठाउनुपर्छ भन्ने नेपाल सरकारको सोचाइ हो।
यहाँले अघि भन्नुभयो जोर्डन इजरायल लगायत केही युरोपेली देशमा पनि अहिले वैधानिक तवरले गइरहनु भएको छ, त्यसमा चाहिँ रोक छैन भन्नुभयो, ती देशमा पठाए जसो गरी चाहिँ खाडी लगायत मलेसियामा पठाउन के कुराले रोक्छ, अहिले चाहिँ बाधक के छ अथवा चाहिँ समस्या के छ?
होइन, यो त कार्यविधिले रोकेको विषय भयो होइन, कार्यविधिले रोक्नुभन्दा अगाडि संसदीय समितिबाट त्यस किसिमको भएको थियो, निर्देशन भएको थियो र यसलाई जुन यसका समस्याहरू छन् ती समस्याहरूलाई समाधान गरेर व्यवस्थित गरेर मात्रै पठाउन भनेर अहिले पछिल्लो चरणमा संसदीय समितिहरूबाट हामीले निर्देशन प्राप्त गरेका छौँ। त्यतिखेर रोक्न उपयुक्त थियो थिएन भन्ने कुरा अब अहिले भन्ने कुरा भएन, त्यतिखेरको जुन कन्सर्न अथोरिटी हुन्छ उहाँहरूले यो रोक्न आवश्यक छ भनेर ठानेर रोक्नुभयो होइन, र अब यसलाई कसरी थप व्यवस्थित सुरक्षित मर्यादित बनाउन सकिन्छ भनेर नेपाल सरकारले त्यसका चरणहरू के हुन्, त्यसका हामीले गर्नुपर्ने त्यसमा हाम्रो दायित्वहरू के हुन्, कन्सर्न मुलुकको गन्तव्य मुलुकको दायित्व के हुन् भन्ने कुराहरू क्लियर गरेर पठाउँदाखेरि अझै बढी सुरक्षित हुन्छ जस्तो लाग्छ।
घरेलु कामदारका रूपमा विदेश जानेहरूको बाटो बन्द गर्दा सरकारी नजरमा चाहिँ के छ, जोखिम बढेको छ कि अथवा चाहिँ छैन, के देखेको छ सरकारी नजरले चाहिँ कसरी हेर्छ?
मेरो व्यक्तिगत विचारमा जोखिम बढेको छ, किनभने अघि मैले यहाँलाई भनिहालेँ कि जुन हामीले वैधानिक रूपमा व्यवस्थित गर्न नसक्दाखेरि उहाँहरू अरू रुट प्रयोग गरेर जुन खुला सिमानाका कुराहरू प्रयोग गरेर गइरहनु भएको छ, त्यो गर्दाखेरि एउटा मानव तस्करको जालोमा पर्ने सम्भावना धेरै रह्यो, धेरै अध्ययन नगरिकन तत्काल खोल्ने विषय होइन, यो क्रिटिकल विषय हो, यसमा पोलिटिकल कन्सेन्सस चाहिन्छ, विभिन्न मन्त्रालयहरू स्टेक होल्डरहरू सबै सँगै बसेर निर्णय गर्नुपर्छ, त्यस पछाडि यसलाई खोल्न उपयुक्त हुन्छ, कुनै कुरा पनि हतारमा गर्नु हुँदैन र ती सबै कन्सल्टेसन गरिसके पछाडि एउटा उपयुक्त निर्णय हामीले सुरक्षा हाम्रा नेपाली दिदीबहिनीहरूको कसरी बढीभन्दा बढी सुरक्षित गर्न सकिन्छ, कसरी उहाँहरूलाई मर्यादित बनाउन सकिन्छ भन्ने विषयको निर्णय गरेर मात्रै एउटा सहमति निर्माण गरेर मात्रै पठाउनु उपयुक्त हुन्छ।
महिला घरेलु कामदारको रूपमा विदेशमा गएर चाहिँ विदेशमा काम गरिरहनुभएकाहरूसँग चाहिँ मन्त्रालयले केही कुरा गरेको छ?
हामीले पक्कै पनि कुरा गरेका छौँ होइन, जस्तै युनाइटेड अरब इमिरेट्स, कतार लगायतका मुलुकहरूमा, मलेसियामा हामीले छलफल गऱ्यौँ उहाँहरूसँग, उहाँहरू रमाइरहनु भएकै छ, काम गरिरहनु भएकै छ होइन, कतिले अब दुःख पाएको हामीले न्युजहरू पनि पढिरहेका छौँ। त्यसकारण यसका राम्रा पक्ष र नराम्रा पक्ष दुइटै छन्, नराम्रा पक्षहरूलाई हामीले क्रमशः हटाउने र राम्रा पक्षहरूलाई सबल बनाउने अहिले मन्त्रालयको उद्देश्य। अवैधानिक रूपमा अन्य बाटोहरू प्रयोग गरेर नजानु होला, केही समयमा हामी यसलाई थप व्यवस्थित मर्यादित बनाउन र नेपालबाटै यसलाई वैधानिक च्यानलबाट कसरी पठाउन सकिन्छ भन्ने कुरामा सुरु गरिसकेका छौँ र छिट्टै यसको निर्णयमा पुग्छौँ।
खाडी देशको लागि मात्र हो कि अरू युरोपेली लगायत अरू नयाँ देशहरूमा पनि यो घरेलु कामदारको लागि खुलाउने प्रक्रिया चलिरहेको छ, के छ?
युरोपियन मुलुकहरूमा जस्तै अब साइप्रस, रोमानिया लगायत कति कन्ट्रीहरूमा गइरहनु भएकै छ होइन, त्यस पछाडि अहिले रोकिएको भनेको खाडी मुलुकहरूमा हो र अब थप व्यवस्थित गरेर खोल्नुपर्ने विषय चाहिँ खाडी मुलुकै हो। युरोपहरूको थप त्यस्ता राम्रा अवसरहरू आयो भने त्यो पनि हामीले एउटा बाइलेटरल एग्रिमेन्ट गरेर हुन्छ कि त्यो विषयहरू पनि हेरिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल। खाडीका देशमा महिलाहरूलाई घरेलु काममा पठाउन लगाएको प्रतिबन्ध फुकाउन सरकारले गरिरहेको तयारीबारे जानकारी दिँदै पछिल्लो समय वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणकै लागि भनेर गठन गरेको ऱ्यापिड रेस्पोन्स टिमबारे जानकारी लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
वैदेशिक रोजगारीका विविध पक्ष समेटिने कार्यक्रम देश परदेशमा यतिन्जेल सुन्नुभयो। सरकारले खाडी र मलेसियामा वैधानिक बाटोबाट घरेलु काममा महिला श्रमिक पठाउन प्रतिबन्ध लगाएपछि निम्तिएका समस्या र यसको समाधानका लागि सरकारले गरिरहेको पहलबारे श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलसँग गरिएको कुराकानी।
कार्यक्रममा अब अलि फरक प्रसंग। वैदेशिक रोजगार ठगी बढ्दै गएपछि दुई हप्ता अघि वैदेशिक रोजगार विभागले ऱ्यापिड रेस्पोन्स टिम नाम दिएर एउटा छुट्टै टोली गठन गरेको छ। यो टिमले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि समस्याबारे जानकारी पाउनासाथ त्यसको समाधानका लागि तत्काल काम कारवाही सुरु गर्छ। टिमले वैदेशिक रोजगारीको नाममा कुनै पनि प्रकारको गलत काम भएमा सूचना दिन र आफूलाई परेको समस्या बताउन छुट्टै फोन नम्बर र इमेलको व्यवस्था गरेको छ। थप जानकारी दिन हामीसित हुनुहुन्छ वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनवार।
वैदेशिक रोजगारको आवरणमा भइरहेको अथवा हुन सक्ने सम्भावित घटनाहरूलाई नियन्त्रण गर्ने सिलसिलामा वैदेशिक रोजगार 2064 अनुसारको नियमावली र सँगसँगै केही कार्यविधिहरू पनि बनेर त्यो कार्यान्वयन आएकै अवस्था हो। त्यतिले पनि नपुगेर अझ छिटो छरितोसँग आएका गुनासो हुजुरी र ठगीका घटनाहरू छन् भनेदेखि त्यसलाई तत्कालै रेस्पोन्स गरौँ र समस्या समाधान पनि गर्नुपर्छ भन्ने हिसाबले यो आरएटीको गठन भएको हो। तर आरएटी गठन हुन पूर्व पनि त्यस प्रकारका घटनाहरूलाई वैदेशिक रोजगार विभाग र ऐन अन्तर्गत कार्यान्वयन भएको अवस्था चाहिँ
हिजो पनि थियो।
यो टिम गठन भइसके पछाडि यो टिमले कसरी काम गरिरहेको, जस्तो पहिला पनि यो काम त हामी गरिरहेका थियौँ भन्नुभयो होइन, यो टिम नै गठन भएपछि केही फरक तरिकाले कामहरू भएको छ?
यसका केही कार्यविधिहरू पनि हामीले थोरै परिमार्जन गरेर मान्य मन्त्री स्तरबाट निर्णय गरेर त्यो कार्यान्वयन अगाडि बढाएको अवस्था हो र यसमा खास गरिकन मन्त्रालयबाट पनि एकजना अफिसर त्यसै गरी विभाग र अहिले विभागमा कार्यरत प्रहरी शाखाको बाट पनि प्रहरी निरीक्षक समेत रहने गरेर एउटा टोली गठन भएको छ र यसले निश्चित रूपमै हिजोको भन्दा अलिकता बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्यो भन्ने हाम्रो बुझाइ पनि हो र हामीले केही अपरेसनहरू पनि गऱ्यौँ। हामी सफल हुनु भनेको ठगिनबाट आम नागरिकहरू सुरक्षित हुनु भन्ने हो भन्ने हाम्रो बुझाइ छ। त्यसैले प्रकृत यसपूर्व जसरी गऱ्यौँ त्यसै नै हो, तथापि यसलाई अलिकति छिटो छरितोसँग कार्यान्वयन अगाडि बढाएको अवस्था चाहिँ छ अहिले।
हजुर, केही अपरेसन पनि गऱ्यौँ भन्नुभयो, विभागका तर्फबाट यही टिम मार्फत चाहिँ केही म्यान पावरमा केही दिन अगाडि अनुगमन गरिएका खबरहरू पनि आएका थिए, त्यो चाहिँ कस्तो खालको अनुगमन थियो भनेर अलिकति जानकारी दिनुहोस् न।
हामी अनुगमनलाई दुई चरणमा बाँडेर हेर्छौँ, एउटा नियमित अनुगमन, एउटा आकस्मिक अनुगमन भन्छौँ। हामीले पछिल्लो चरणमा आरआईटीले गरेको अनुगमन भनेको चाहिँ आकस्मिक अनुगमन हो। आकस्मिक अनुगमन पनि हामीलाई प्राप्त सूचनाका आधारमा तथ्य नजिक पुगेको अवस्थामा मात्रै हामी अनुगमन टोली परिचालन गर्छौँ। सोही बमोजिमको हामीलाई केही सूचनाहरू प्राप्त भयो र त्यो सूचनालाई विश्लेषण गर्दाखेरि तत्कालै अनुगमन जानुपर्ने टुङ्गामा पुग्यो विभाग र तत्कालै त्यही सूचनाका आधारमा अनुगमनमा टोली खटियो र त्यसबाट केही ठगी भएका प्रमाणहरू घटनाहरूमा पनि हामीले सार्वजनिक गऱ्यौँ र त्यसले हामी आशा के पनि गर्छौँ भने त्यो अनुगमनबाट सार्वजनिक भएका सूचनाहरू छन् त्यसले आम नागरिकहरूलाई पनि त्यसले सचेत बनाउनेछ र ठगीमा संलग्न सम्बन्धित व्यक्ति भनौँ अथवा संस्था उहाँहरूले पनि यो त बडा गम्भीर गलत काम भयो अब हामी यसमा सुधारिन्छौँ भन्ने बाटोले हुन्छ भन्ने हामीले बुझाइ छ।
हजुर, कोही पनि ठगीमा पर्नु भएको छ अथवा आफूलाई शङ्का लागिरहेको छ मलाई चाहिँ मेरो यो वैदेशिक रोजगारीको क्रममा चाहिँ मलाई कसैले ठग्छ कि भन्ने जस्ता मनमा कुनै शङ्काहरू उपलब्ध भएको छ भने चाहिँ कसरी यो टिममा चाहिँ आफ्नो कुरा राख्ने, त्यसका लागि चाहिँ छुट्टै केही व्यवस्था छ कि, जसले त्यो सूचना दिनुहुन्छ उहाँहरूलाई चाहिँ कसरी तपाईँहरूले चाहिँ तिमीले भनेको कुरा चाहिँ हामी भन्दैनौ है भनेर कसरी चाहिँ त्यो हुन्छ नि प्राइभेसी चाहिँ कसरी ग्यारेन्टी गर्नुहुन्छ भनेर पनि जानकारी दिनुहोस् न।
हाम्रो चासोको विषय पनि हो, जस्तो जुन संख्यामा उजुरी अथवा सूचनाहरू प्राप्त हुन पर्थ्यो त्यो आएन भन्ने पनि छ हाम्रो। त्यसको लागि हामीले सूचना जसले प्रदान गर्नुहुन्छ उहाँको प्राइभेसीलाई हामीले सुरक्षित गर्छौँ, संरक्षण गर्छौँ। तर सँगसँगै के चाहिँ हो भने यदि स्वयं व्यक्ति आफू ठगिएको छ भने उहाँले साहस पनि गर्नुपर्छ। ठगीलाई नियन्त्रण गर्नलाई नेपाल सरकारले दुई संयन्त्रहरू बनाएको छ, हामी हातेमल गर्छौँ र भोलिका दिनमा ठगिनीहरू सायद बनाउँछौँ भन्ने अभियानमा उहाँहरूको साहसको पनि हाम्रो आवश्यक छ र तथ्यमा ठ्याक्कै अनुमानको आधारमा सुनेको आधारमा मात्र होइन, आफू स्वयं व्यक्ति ठगिएको हुनुहुन्छ भने उहाँहरूले निर्भयपूर्ण रूपमा हामीले सार्वजनिक गरेको विभागका वेबसाइट मार्फत सार्वजनिक गरेका सूचनामा सम्पर्क गर्ने र छिटो छरितोसँग हामीसँग सम्बन्धेर सम्पर्क गर्नुभयो भने हामी सफल हुन्छौँ, ठगी नियन्त्रण हुँदै जान्छ र आम नागरिकले त्यसबाट लाभ उठाउनुपर्छ, लाभ उठाउन सक्नुहुनेछ भन्ने हो। जस्तो यहाँले भने कि सन्दर्भमा हामीले इमेल ठेगाना पनि उपलब्ध गराएको छौँ, वेबसाइट मार्फत मोबाइल नम्बर पनि छ, सिधै मोबाइलमा सम्पर्क गर्ने या इमेल मार्फत पनि पर्याप्त सूचनाहरू उपलब्ध गराउनलाई म यहाँकै मिडिया मार्फत पनि अनुरोध गर्न चाहन्छु। निर्भयका साथ यो ठगी नियन्त्रण हुनुपर्छ र ठगीको जालो हामीले तोड्नको हाम्रो पनि सहयोग चाहिन्छ भन्ने निर्भयका साथ आउनलाई अनुरोध गर्छु। तथापि कहीँ कतै आफूलाई जोखिम हुनसक्छ र हाम्रो सूचनाहरू गोप्य राखियोस् भन्नुहुन्छ भने त्यसको पनि हामीले भरपूर सम्मान गर्छौँ र त्यसलाई सुरक्षित राख्छौँ।
हजुर, कतिपयलाई चाहिँ अब भन्यो हाम्रो कुरा सुनवाई हुँदैन, कहिले हुने हो अब भन्ने कि नभन्ने, फेरि सरकारी काम भन्ने खालको पनि लागिरहन्छ क्या, यो सरकारी कार्यालयहरूको काम कारवाही त्यस्तै पनि भएको हिसाबले। तर यो ऱ्यापिड रेस्पोन्स टिममा चाहिँ कोही व्यक्ति ठगीमा पर्नु भएको छ र उहाँलाई चाहिँ तत्काल कानूनी रूपमा सहयोग चाहिएको छ भने तपाईँहरूलाई सूचना उपलब्ध गराएको कति समयभित्र चाहिँ त्यो उजुरी उपर अथवा त्यो सूचना उप कारवाही अगाडि बढाउनुहुन्छ?
हामीले पहिला त सूचनाको विश्लेषण गर्छौँ, अब कतिपय सूचनाहरू अधुरो अपुरो तथ्यको नजिक नपुगेको अवस्थामा अब आरआरटी टोली आरआरटी टिम तत्कालै खटाउँदाखेरि त्यो एक खालको जनशक्तिको दुरुपयोग पनि हो। त्यसैले हामी तथ्यमा आधारित रहेर टोली परिचालन गर्नलाई चाहिँ उपयुक्त छ भन्न साथ हामी चाहिँ करिब करिब यहाँलाई भनौँ 2-3 घन्टामै परिचालन हुने अवस्था बन्छ, तर त्यसको त्यो अवस्थिति कहाँ हो, त्यसको दूरी के हो, त्यसको पहुँचको लागि त्यसका सम्भावनाहरू सूचनाहरूले हामीलाई कति छिटो त्यहाँ पुर्याउन सक्छ र सँगसँगै त्यसका जोखिमहरू के हुन सक्छन्, कहीँ कतै सूचना जो आउट हुने र त्यसले हामीले लक्ष्य गरेको ठाउँमा पुग्दाखेरि सफल नहुने अवस्था बन्छ कि बन्दैन, यी सारा कुराहरूको चाहिँ हामी विश्लेषण गर्दा केही समय लाग्छ नै, नत्र हामी अलमल गर्ने अवस्थामा हामी सधैँ छैनौँ।
कस्तो कस्तो खालको सूचना चाहिँ अथवा कस्तो कस्तो खालको जानकारी चाहिँ तपाईँहरूलाई प्राप्त भयो भने कारवाही अगाडि बढाउनुहुन्छ? जस्तो यो तपाईँको र मेरो कुरा सुन्नेहरूलाई पनि थाहा होस् कि म यो अवस्थामा छु भने चाहिँ मैले आरआरटीलाई चाहिँ विभागमा फोन गरेर मैले जानकारी दिन सक्ने रहेछु भन्ने।
जस्तै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र नलिए कुनै व्यक्ति समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भने आश्वासन दिई प्रलोभनमा पारिरहेको, त्यसै गरी रकम वसुल गरेको अथवा विदेशमा लगि अलपत्र पारेको जस्ता यी विशेष घटनाहरू अथवा अवस्थाहरूको बारेमा हामीलाई सूचना उहाँले दिन सक्नुहुन्छ र सँगसँगै त्यो पनि हो भने आरआरटीमा उहाँले ठगीका विषयमा केही सूचना सम्प्रेषण गर्नुभयो उपलब्ध गराउनु भयो भने ल यो आरआरटीको विषय होइन तपाईँले फेरि सूचना उपलब्ध गर्नुपर्छ भन्दैनौँ हामी। हामी विभागभित्र भएका अन्य संयन्त्रहरू विभाग शाखा विभागका शाखाहरू सम्बन्धित व्यक्ति अथवा पदाधिकारीहरूलाई सूचना हामी सम्प्रेषण गर्छौँ र सो अनुसारको कारवाही त अगाडि बढ्छ नै, तर आरआरटीकोलाई विशेष जोड दिएर म फेरि पनि के भन्न चाहन्छु भने तत्कालै रिस्पोन्स नगर्ने हो भनौँ श्रमिकहरूलाई असाध्यै ठुलो जोखिम हुन सक्ने अवस्था रहन्छ अथवा ठगीका कुराहरू चाहिँ फेरि त्यहाँ अरू बढी उत्साहित हुने र अगाडि बढ्ने स्थिति बन्छ र त्यसलाई तत्कालै केही कुरो केही एक्सन लिनै पर्छ भन्ने सूचनाहरू चाहिँ आरआरटीले बढी चासोको साथ लिन्छ।
वैदेशिक रोजगार विभागले गठन गरेको ऱ्यापिड रेस्पोन्स टिमबारे जानकारी दिँदै हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार। वैदेशिक रोजगार सम्बन्धी आफ्ना अनुभव, भोगाई, प्रश्न तथा समस्या सहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना desh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी 2113 आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ? उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि बिदा हुन्छौ। नमस्कार।